तथा का गम नहीं मनाया जाता, जीत का गम नहीं मनाया जाता, काले कपड़े नहीं पहने जाते, आंसू नहीं बहाए जाते। इसमें तो जो है खुशियां मनाना चाहिए, नए नए कपड़े पहनना चाहिए, अल्लाह का शुक्र अदा करना चाहिए। इसीलिए बाद लोग 10 मुहर्रम के दिन जो है खुशियां मनाते हैं, नए नए कपड़े पहनते हैं, अपने बच्चों को नए कपड़े पहनाते हैं, इत्र लगाते हैं, खुशी मनाते हैं। इसका मतलब यह नहीं है कि वो कर्बला के मुखालिफ है, इसका मतलब यह नहीं है कि वो इमाम हुसैन के नौजुदा दुश्मन है, इसका मतलब यह नहीं है कि वो मुहर्रम की कदर नहीं करते, बल्कि वो तो 10 मुहर्रम का एहतराम करते हैं। 10 मुहर्रम को वो कामयाबी और जश्न का दिन समझ के मना रहे हैं। इसका मतलब यह है कि कर्बला को दोनों मान रहे हैं, सारे मुसलमान मान रहे हैं, लेकिन समझने की जरूरत है कि गम मनाने वाले क्यों मना रहे हैं, खुशी मनाने वाले क्यों मना रहे हैं। अब दोनों के नजरिया सामने रखकर एक गैर जानबदार लोगों के सामने पेश करना चाहिए, किसी यूनिवर्सिटी के हवाले करना चाहिए दोनों के नजरिया को, और उनसे दलील, उनसे जो है जवाब मांगना चाहिए कि ये लोग ये कहते हैं, ये लोग ये कहते हैं, अब आप फैसला कीजिए दोनों के सही कौन कहता है गलत कौन, क्योंकि उनके पास भी दलील है, इनके पास भी दलील है। दोनों दलीलों को सामने रखकर जजमेंट होना चाहिए और फैसला करना चाहिए। लेकिन ये बहरहाल मुसलमानों के अंदर का मसला है, लेकिन कुछ मसाइल ऐसे हैं जो गैर मुसलमानों को समझाने के हैं कि आखिर कर्बला है क्या। क्योंकि आज पूरी दुनिया इस वक्त कर्बला वालों को नजर में रखी हुई है, इसलिए कि पहली मरतबा 21वीं सदी में जबकि पूरे मजाहिब इस वक्त दम तोड़ रहे हैं, इस वक्त दीन के खिलाफ बेदीनों की जंग हो रही है, एक तो मजहब वाले लड़ रहे हैं, तो आपको ये जंग हिंदुस्तान में ज्यादा महसूस होगी, लेकिन इस वक्त दुनिया में नहीं चल रही, दुनिया में दीन और बेदीनों की जंग चल रही है, चाहे वो हिंदू दीन हो, चाहे वो इस्लामी दीन हो, चाहे वो यहूदी दीन हो, कोई भी दीन हो, दीन वालों की जंग बेदीनों से हो रही है। इस वक्त बेदीनों की भी कसरत हो गई है, दोनों आपस में लड़ रहे हैं। अब ये मसला दीनदारों के अंदर का मसला है, फिर दीनदारों में से एक दीन, दीन इस्लाम, उसमें ये मसले पैदा हो रहे हैं कि आखिर जो है। दूसरी बात ये है कि जहां पर दीन मिट रहे हैं वहां पर आज भी कर्बला को मानने वाले जो है वो मीडिया के सामने ठहरे हुए हैं पूरी दुनिया में। इस वक्त पूरी दुनिया इनके ऊपर फोकस की हुई है और पूरी दुनिया इनको देख रही है। इन्होंने दुनिया में एक नया इंकलाब बर्पा किया है, अपने आप को दुनिया के सामने, दुनिया को मुतवज्जे किया है अपनी तरफ और कर रहे हैं। इंडोनेशिया, मलेशिया, हत्ता जो है ना वो आपके अफ्रीका, दश तो दश है, सहरा भी ना छोड़े हमने, बहरे जुल्मात पे दौड़ा दिए थोड़े हमने। इस तरह से आज अफ्रीका में जो है गब्बे हुसैन मनाया जा रहा है, नाइजीरिया में 2 करोड़ से 3 करोड़ लोग इस वक्त गब्बे हुसैन मना रहे हैं। यानी अभी मतलब यह है कि गब्बे हुसैन का सिलसिला तारीख के गुजरने से, वक्त के गुजरने से कम होना चाहिए लेकिन ज्यादा हो रहा है। इसका मतलब यह है कि इस गम में कुछ ना कुछ तासीर जरूर है कि यह आज भी जहनों को मुतासर कर रहा है, आज भी दुनिया इससे मुतासर हो रही है, आज भी दुनिया इस पर गौर व फिक्र कर रही है। तो ये गौर व फिक्र का मसला है, गौर व फिक्र का मसला है, वो इसलिए भी है कि इस वक्त तारीख अदियान में कोई दीन ऐसा नहीं है कि जिस दीन के पास कर्बला हो। जर्मन का एक फकीर लिखता है कि अगर कर्बला हमारे पास होती तो बिल्डिंग के हर चौराहे पर शहीदों के मुजस्मे बना दिए जाते, और आते जाते जिस तरह से मरियम का मुजस्मा है इस तरह से कर्बला के शहीदों के मुजस्मे बना दिए जाते और उनके सामने लोग अकीदत के साथ सर झुकाते। अगर किसी दीन की हिफाजत के लिए कुर्बानी दी जाती है तो उस दीन के मानने वाले अपने कुर्बानी देने वालों का इंतजाम करते हैं, आजादी की कदर जानने वाले शहीदाने आजादी का, शहीदाने आजादी और शहदाए आजादी को के सामने अकीदत का सर झुकाते हैं, इंतजाम करते हैं शहीदों का जो आजादी में मारे गए। اسی طرح سے مسلمانوں کو چاہیے کہ اگر اسلام کی حفاظت کے لیے، قرآن کی حفاظت کے لیے، دین کی حفاظت کے لیے، شریعت کی حفاظت کے لیے، سنت نبی اور سیرت رسول کی حفاظت کے لیے اگر عظیم ترین قربانی دی گئی ہے تو اس قربانی کا احترام کرنا چاہیے کہ دین اسلام کی حفاظت کے لیے اتنی عظیم قربانی پیش کی. اب مسلمانوں کا وظیفہ بنتا ہے کہ وہ دن و رات علی اکبر پر سلام کریں کہ علی اکبر تم پر سلام، علی اصغر تم پر سلام، قاسم تم پر سلام اور محمد تم پر سلام کہ تم لوگوں نے سنت نبی کی حفاظت کی، اپنی جان کی قربانیاں دے کر اللہ کے دین کی حرمت کو بچایا. تم نے اپنی قربانیوں کے ذریعے سے تم نے قرآن کی حفاظت کی ہے اور حفاظت قرآن کے لیے، دین اسلام کی حفاظت کے لیے تم نے عظیم ترین قربانی دی ہے، لہذا تمہارا شکریہ، سلام ہو تم پر. تو لہذا امام حسین کو ماننا اور امام حسین کا احترام یہ سارے مسلمانوں کا وظیفہ ہے. اور جو غیور مسلمان ہیں، جو غیر مند مسلمان ہیں، اور حقیقت یہ ہے کہ اس وقت مسلمانوں کی جو اکثریت ہے وہ غیرت دار مسلمانوں کی اکثریت ہے. سارے مسلمان آپ جتنے اردو اخبارات آج آپ دیکھیں گے، جتنے مسلمانوں کے اخبارات ہیں ان سب نے خراج عقیدت پیش کیا امام حسین. کوئی مسلمان ایسا نہیں ہے جو یہ کہتا ہو کہ امام حسین نعوذ باللہ ان کا اقدام صحیح نہیں تھا یا وہ صحیح نہیں ہے. اس پر مسلمانوں کے اندر کوئی اختلاف نہیں ہے. آج خود جامع نظامیہ کے مفتی صاحب نے جو مقالہ لکھا ہے اس میں انہوں نے ایک روایت نقل کی ہے کربلا کے تعلق سے، کیونکہ کچھ مسلمان ایسے اس وقت پیدا ہو گئے ہیں جو یہ کہہ رہے ہیں کہ کربلا تو دو شہزادوں کی جنگ تھی، یہ 1400 برس پہلے آپسی اختلاف تھا اور ختم ہو گیا، اسے بار بار دہرانے کی کیا ضرورت ہے اور امام حسین کو کیا خصوصیت حاصل ہے نعوذ باللہ. یہ مسلمانوں کا کچھ طبقہ ایسی ذہنیت رکھتا ہے جس کے مقابلے میں غیور مسلمان جو ہیں وہ ان کا جواب دیتے ہوئے مقالے لکھتے ہیں. تو چنانچہ آج کے اخبار میں، ایک اردو اخبار میں، جامع نظامیہ کے مفتی شیخ الجامعہ نے جو آج مقالہ لکھا اس میں ایک روایت اہم لکھی ہے. وہ روایت ایسی کتاب سے نقل کی ہے جس کو خود اپنا بہت زیادہ اس کا احترام کرتا ہے. ابن حجر اسقلانی کی کتاب کا حوالہ دیا کہ ابن حجر کو وہ طبقہ بہت مانتا ہے. انہی کی کتاب جس طرح سے آپس میں جب ہماری اور اہل سنت کی گفتگو ہوتی ہے تو جس طرح سے ہم لوگ جواب دیتے ہیں اہل سنت کی کتابوں سے ان کو قید کرتے ہیں، اسی طرح اہل سنت کی وہابیوں سے جب مقابلہ کرتے ہیں تو انہیں کی کتابوں سے جواب دیتے ہیں. اور الحمدللہ کہ اہل سنت حیدرآباد کے بیدار جو ان لوگوں کو جواب دیتے ہیں جو بنی امیہ کی فکر رکھتے ہیں ان کو جواب دیتے ہیں. اور یہ روایت نقل کی جو ان کے جواب ہے وہ جواب یہ ہے کہ ابن حجر اسقلانی نے لکھا کہ رسول اکرم کی ضرورت میں ایک روز امیر المومنین حاضر ہوئے، دیکھا کہ حضور گریہ فرما رہے ہیں تو امیر المومنین نے تعجب سے پوچھا یا رسول اللہ آپ کیوں گریہ فرما رہے ہیں؟ یقیناً کہا ہوگا کہ میری جان آپ پر فدا ہو جائے یا رسول اللہ، آپ کیوں گریہ فرما رہے ہیں؟ تو کہا کہ ابھی جبرائیل نازل ہوئے تھے، جبرائیل نے مجھے خبر دی ہے کہ امام حسین کو فرات کے کنارے شہید کر دیا جائے گا جس پر میں آنسو بہا رہا ہوں. یہ سن کے خود امیر المومنین بھی رونے لگے. یہ روایت کا یہ ٹکڑا انہوں نے نقل کیا. اس کے بعد کہا کہ اس سے یہ نتیجہ نکلتا ہے کہ یہ شہادت کا تعلق جو ہے ذات خدا سے ہے، कि जिब्राइल ने आके खबर दी है, तो इसका मतलब ये है कि ये दाखिली और आपसी इख्तलाफ और झगड़ा नहीं है, बल्कि ये शहादत अल्लाह की पसंदीदा और अल्लाह सुभानहु तआला के इल्म में है ये शहादत कि रसूल अकरम को खबर दी जा रही है। तो सितारे गिरामी इसमें शक नहीं है कि करबला अजीम तरीन कुर्बानी, लेकिन ये सवालात भी अपनी जगह पे महफूज हैं, ये सवालात अपनी जगह महफूज हैं कि आखिर करबला है क्या, ये बच्चों को लेके हुसैन क्यों जा रहे, ये जंग हुसैन ने क्यों लड़े, ये सब सवालात अपनी जगह मानने वालों के लिए भी ये जानना जरूरी है, गैरों के लिए नहीं कह रहा हूं, खुद हम अपने लिए, हमारे पास हमारी नौजवान नस्ल के लिए, हमारे बच्चों के लिए, हम लोगों के लिए जो हमें हुसैन मनाते हैं, उनको ये मालूम होना चाहिए कि आखिर इसकी वजह क्या है। तो चुनाचे हमको अलग से कुछ दलील पेश करने की जरूरत नहीं है, खुद इमाम हुसैन के भाई यानी अमीरुल मोमिनीन के फर्जंद के जहन में भी यही सवाल आया जो हमारे जहनों में आज सवाल आ रहे हैं, और इन सवालात के जवाब इमाम हुसैन ने 1400 बरस पहले जब हुसैन मदीने से निकल रहे थे तभी जवाब दे के निकले। अलग बात है कि हम जाकिरीन ने और हम खतीबों ने मिंबर पर बैठने वालों ने इमाम हुसैन अलैहिस्सलाम की शहादत पर से पर्दे नहीं उठाए और उनके मकसद और हदफ को बयान नहीं किया, तो ये हमारा कसूर है, करबला का कसूर नहीं है। तो अजीजाने गिरामी, इमाम हुसैन अलैहिस्सलाम के भाई मोहम्मद हनफिया ने ये सारे सवाल किए कि आखा आप क्यों जा रहे हैं, जबकि मदीने के बुजुर्गान मिल्लत इस वक्त में मौजूद हैं, ये लोग भी आकर राजी नहीं है हाकिम वक्त से, लेकिन जो फैसला आप करने जा रहे हैं ये फैसला ये लोग नहीं कर रहे हैं। आपको तारीफ मालूम है ना कि जब हाकिम शाम दुनिया से जा रहे थे तो उन्होंने जाने से पहले ही पूरी तरह से अपने बेटे की खिलाफत देने के लिए तैयारियां कर रहे थे, और इस तैयारियों के जरिए अपने बेटे यजीद को मक्का भी भेजा था, और उस वक्त मालूम हो गया था कि अक्सरियत खुद हाकिम शाम ही मदीना आ चुका, और उसने भी जो है ये मसाइल पेश किए सराहने मक्का के सामने और सराहने मदीना के सामने, बुजुर्गान ने मदीना के सामने रखा, अक्सरियत ने कहा कि ये वक्त मुनासिब नहीं है, ये वक्त मुनासिब नहीं है, वो चाहते थे कि अपनी ही जिंदगी में अपने बेटे के लिए रास्ता हमवार करें और लोगों से बयत ले लें, जबकि इमाम हसन से जो सुलह हुई थी वो सुलह इसी बुनियाद पर हुई थी कि तुम अपने बाद किसी को हाकिम और खलीफा नहीं बनाएंगे, किसी को अपना जानशीन नहीं बनाएंगे, ये सुलह में लिखा हुआ है। तो सुलह इमाम हसन के खिलाफ ये इकदाम किया जा रहा था, हाकिम शाम का जो इकदाम था वो सुलह इमाम हसन के खिलाफ था, और फरमाया लेकिन जिद ये थी कि मैं अपनी जिंदगी में बनाऊंगा, लेकिन वो अपनी जिंदगी में नहीं बना सके, लेकिन उन्होंने कह दिया था कि मेरे बाद वसीयत कर दी थी कि मेरे बाद मेरे बेटे ही को बनाया जाना चाहिए, और वही हुआ। लेकिन इसकी खबर जो है ना, हाकिम शाम के मौत की खबर अभी किसी को नहीं मालूम थी, मदीने में किसी को नहीं मालूम थी, जो गवर्नर था मदीने का उसको जो है वो खत आता है, जैसे आज के जमाने में फोन आता है, खत पहुंचता है, और इस खत में लिखा होता है कि अभी ऐलान करने से पहले चंद अफराद से को बुलाकर उनसे बयत दे दो, उसके बाद ऐलान करना कि हाकिम शाम मर चुका है और उसका बेटा उसकी जगह पर जो है वो इस वक्त तुम्हारा हाकिम है और इसे तस्दीक किया जा चुका है। तो खत में लिखा हुआ था खुद हुसैन व अब्दुल्लाह इब्न उमर व अब्दुल्लाह इब्न जुबैर बिल बैआ, के इमाम हुसैन अलैहिस्सलाम से, अब्दुल्लाह इब्न उमर से, اور عبداللہ ابن زبیر سے بیعت لو. بعض خطوط میں یہ بھی ملتا ہے کہ اگر یہ لوگ بیعت نہ کریں تو ان کا سر قلم کر دو. بعض روایت میں ایک نام کا اور اضافہ ہے بعض تاریخی کتابوں میں, وہ ہے عبدالرحمن ابن ابی بکر کا نام بھی ہے. یہ چار اہم شخصیتیں کہ حسین ابن علی, عبداللہ ابن عمر, عبداللہ ابن زبیر, عبدالرحمن ابن ابی بکر, یہ اہم شخصیتیں مدینے کی. اور بھی بزرگان مدینہ اس وقت موجود تھے جیسے ابن عباس, ایسی بڑی بڑی شخصیتیں اس وقت موجود تھی. لیکن خطرہ جن لوگوں سے تھا پہلے ان سے کہا گیا کہ ان سے پہلے بیعت کرو, اس لیے کہ خطرہ ان سے زیادہ ہے. امام حسین علی ابن ابی طالب کے فرزند جس کو پوری دنیا جانتی ہے, عبداللہ ابن عمر خلیفہ ثانی کے فرزند, عبدالرحمن ابن ابی بکر پہلے خلیفہ کے بیٹے, عبداللہ ابن زبیر زبیر ابن عوام کے بیٹے, زبیر ابن عوام رسول اکرم اور حضرت علی کے سگے پھوپھی زاد بھائی, زبیر طلحہ زبیر کا نام سنا ہوگا, زبیر کے بیٹے عبداللہ ابن زبیر, بہت بااثر شخصیت ہیں. ان میں عبداللہ ابن عمر نے بیعت کا جب تقاضا ہوا تو مدینے کے ماہر مسلح بچھا دیا, ایک کیمپ ڈال دیا, ایک خیمہ لگا کے کہا کہ میرا کام تو بس عبادت کرنا ہے, مجھ سے کسی سے کوئی تعلق نہیں ہے, نہ میں ان کی تائید کروں گا نہ ان کی تائید کروں گا, میں کسی کی تائید نہیں, میں اپنی جگہ پہ عبادت کروں گا بس. یہ کہہ کے انہوں نے خیمہ ڈال دیا مدینے کے باہر, بیعت بھی نہیں کیا, خیمہ لگا کے بیٹھے. معلوم ہو گیا کہ یہ مزاحمت بھی نہیں کریں گے. عبداللہ ابن زبیر مکہ کی طرف بھاگے, انہوں نے کہا خانے کعبہ میں جا کے بیٹھ جاؤں گا, اللہ کے دعوے میں پناہ لے لوں گا. چنانچہ عبداللہ ابن زبیر کو خانے کعبہ کے اندر مارا گیا. جب انجینئر کے ذریعے سے جو ہے کنکریاں پھینک کر رہے, یزید نے کعبہ عبداللہ کو اٹھایا شہادت امام حسین کے بعد, اور اس کے بعد یعنی زبیر عبداللہ ابن زبیر کو خانے کعبہ میں بھی پناہ نہیں ملی. تو یعنی عبداللہ ابن زبیر کا فیصلہ خود ان کو فائدہ نہیں پہنچایا, لیکن وقتی طور کے اوپر انہوں نے اپنے ذہن میں یہی سوچا کہ یزید سے جان بچانا ہے تو مکے کی طرف جاؤ اور خانے کعبہ میں جا کے بیٹھ جاؤ. سب نے ایک ایک کام کیا, لیکن امام حسین نے ایک نیا اقدام کیا ان کے اعتبار سے. وہ یہ کہ امام حسین علیہ السلام نے کہا کہ میں بیعت نہیں کروں گا اور میں اس کے لیے قیام کروں گا. یہ کہہ کہ وہ اپنے خانوادے کے ساتھ مکے کی طرف روانہ ہوئے, لیکن چھپے نہیں, اور نہ یہ کہا کہ میں رات کے اندھیرے میں چھپ کے بھاگ جاؤں گا. اگر زیادہ تھا تو تنہا جا سکتے تھے جیسے عبداللہ ابن زبیر کا فیصلہ تھا, لیکن امام حسین کا ایسا فیصلہ نہیں تھا. انہوں نے کہا کہ میں دن کے اجالے میں جاؤں گا, اور یہی بات ولید کے سامنے امام حسین نے کہا تھا جب رات کے اندھیرے میں ولید نے بلا کے کہا کہ اب آپ بیعت کر دیجیے, صبح میں اعلان ہونے والا ہے کہ حاکم شام گزر گیا ہے اور اس کی جگہ پر ان کا بیٹا جو ہے اس وقت حاکم مسلمین ہے, کل اعلان ہونے والا ہے. ان کے اعلان ہونے سے پہلے یعنی لوگوں کے بیعت کرنے سے پہلے آپ بیعت کر دیجئے. تو امام حسین نے کہا کہ رات کے اندھیرے میں بیعت لینے کا فائدہ کیا ہے, جب سب سے جس وقت تم بیعت لے رہے ہو اس وقت سب کے سامنے مجھ سے بھی بیعت کا مطالبہ کرو جب دیکھا جائے گا. تو ولید نے کہا یہ بات تو درست ہے, یہ الگ سے اس رات کے اندھیرے میں کیا پتا چلے گا کہ امام حسین نے بیعت کیا ہے یا نہیں کیا ہے, سب کے سامنے بیعت دو تو بات بھی سمجھ میں ہے. تو ولید نے کہا ہاں تو بات تو آپ ٹھیک کہہ رہے ہیں. تو ولید نے کہا تشریف لے جائیے. امام حسین جانے لگے دربار سے, جب جانے لگے تو مروان نے دیکھ لیا. مروان نے کہا کہ ولید تو کیا غضب کر رہا ہے, اگر آج تو نے امام حسین سے بیعت نہیں لی تو ہوں یہ جان لے کہ پھر امام حسین تیرے ہاتھ آنے والے نہیں ہیں, تو حسین سے بیعت لے گئی اسی وقت, ورنہ اگر وہ انکار کریں تو یہی بروں کا سب ختم کر دیں. بس یہ سننا تھا کہ امام حسین نے مروان کو مخاطب ہو کے جو ہے بلند آواز سے مروان کو ڈالا اور کہا اپنا سرکار اے نیلگو آنکھوں والے کے بیٹے, اس لیے کہ اس کی ماں بدکارا تھی. ابھی تک امام حسین خاموش تھے, لیکن جس وقت اس نے آواز اٹھائی امام حسین کے سامنے تو امام حسین نے کہا کہ یہ وقت خاموش ہونے کا نہیں ہے, تو کیوں میرا مزاحم ہو رہا ہے. جب یہ آواز بلند ہوئی تو بنی ہاشم جو دربار کے باہر پھیلے ہوئے تھے وہ تلواریں لیے ہوئے اندر داخل ہو گئے اور چاہتے تھے کہ مروان کے اوپر حملہ کرے. امام حسین نے روک دیا, کہا کہ یہ وقت مناسب نہیں ہے, ہم لوگ باہر نکل جائیں گے. اس طرح امام حسین ولید کے دربار سے باہر نکل گئے. لیکن امام حسین رات کے اندھیرے میں نہیں گئے, بلکہ دن کے اجالے میں اماریاں لائی گئیں اور امام حسین کے خاندان کی اور بیویوں کو سوار کیا گیا, بچوں کو سوار کیا گیا اور امام حسین مدینے سے چلنے لگے. جب امام حسین مدینے سے چلنے لگے تب محمد حنفیہ کو یہ بات بڑی عجیب سی لگی. انہوں نے پوچھا آقا آپ کیوں جا رہے ہیں, کس لیے جا رہے ہیں, مجھے دو لفظوں میں بتا دیجئے. تو امام حسین علیہ السلام نے ان کو ایک خط لکھا, یعنی تحریر میں لکھا کہ اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ, کے بعد کہتے ہیں کہ دیکھو محمد حنفیہ انی لم اخرج بشرا ولا بدرا, میں جو ہے وہ فساد برپا کرنے کے لیے دولت کی لالچ میں اقتدار کی ہوس میں مدینے سے نہیں نکل رہا ہوں, بلکہ میں یہاں سے جا رہا ہوں بل خرجت لطلب الاصلاح فی امت جدی, میں اپنے جد کی امت کی اصلاح کے لیے جا رہا ہوں. پہلی بات. دوسری بات, اسیر و سیرت جدی وابی, میں اپنے نانا رسول اللہ اور اپنے بابا علی مرتضیٰ کی سیرت کے نقوش کو اجاگر کرنے کے لیے جا رہا ہوں, یعنی میں سنت نبی اور سیرت امیر المومنین کو بچانے کے لیے جا رہا ہوں. اور تیسری بات, انی اورید و نام اور بالمعروف و نہی عن المنکر, میں امر بالمعروف و نہی عن المنکر کے لیے جا رہا ہوں. اور یہ وہ سب اتنی اہم باتیں تھی امام حسین کی نظر میں کہ جس کے لیے امام حسین خروج کر رہے ہیں. تو گویا یہ چیزیں تو امام حسین بچانا ہی چاہتے تھے. کیا امام حسین امر بالمعروف نہیں کرنا چاہتے تھے؟ کیا امام حسین سنت نبی نہیں بچانا چاہتے تھے؟ کیا امام حسین سیرت رسول نہیں بچانا چاہتے تھے؟ اگر یہ سب امام حسین کے مقاصد تھے, کیا اصلاح امت نہیں چاہتے تھے؟ چاہتے تھے. تو اصلاح امت کے لیے امام حسین پہلے سے تیار تھے, یزید کی وجہ سے تیار نہیں ہوئے, بلکہ وہ پہلے سے آمادہ تھے کہ اگر دین پر آفت آئے تو اس کے لیے پہلے سے تیار تھے. یعنی کربلا اچانک نہیں بنی, کربلا کوئی حادثہ نہیں ہے کہ اچانک پیش آ گیا ہو, اس کی تیاری امام حسین بہت پہلے سے کر رہے تھے, یعنی اپنے بچوں کو آمادہ کر رہے تھے کربلا کے لیے, اپنی خواتین کو آمادہ کر رہے تھے کربلا کے لیے, دین اسلام کی حفاظت کے لیے آمادہ کر رہے تھے. اور جو لوگ آمادہ تھے انہی کو لے کے چلے اور انہی کے سمجھ میں آیا, وہ لوگ جو پہلے سے تیار نہیں تھے ان کے کربلا سمجھ میں نہیں آ سکی, اور وہ لوگ امام حسین کو چاہتے ہوئے بھی امام حسین کے ساتھ نہیں آ سکے, اس لیے کہ وہ اس منزل تک نہیں پہنچے تھے جس منزل پر حسین پہنچ چکے تھے. اور ان کے نظروں کے سامنے جو ہدف تھا وہ ہدف انہیں نہیں پتا تھا. امام حسین کہہ رہے تھے کہ میں فرد بچانے نہیں جا رہا ہوں یا فرد کو مارنے نہیں جا رہا ہوں, میں درحقیقت امت کی اصلاح کے لیے جا رہا ہوں. جو چیز فاسد ہوئی ہے وہ امت فاسد ہوئی ہے, یعنی افراد تو ابھی بھی ٹھیک ہے مسجد میں نماز پڑھ رہے ہیں لوگ, چند افراد نماز پڑھ رہے ہیں, جو نہیں پڑھ رہے وہ نہیں پڑھ رہے, جو پڑھ رہے وہ پڑھ رہے, یعنی مسجد مدینہ بھری ہوئی ہے بات. تو انسان ایک فرد ہوتا ہے, ایک فرد ہوتا ہے جو کبھی زندہ ہوتا ہے کبھی مردہ ہوتا ہے. جو زندہ لوگ ہوتے ہیں ان کی بعض لوگوں کی روحیں زندہ ہوتی ہیں جسد میں, بعض لوگوں کی زندہ جسم میں مردہ روح ہوتی ہے. کہ انسان زندہ رہتا ہے اس کی روح مر جاتی ہے, تبھی کہا جاتا ہے چلتی پھرتی لاشیں, چلتی پھرتی لاشیں. صندوق جسم کے صندوق میں روح مر چکی ہے, معنویت مر چکی ہے, روح توحید روح عبادت مر چکی ہے. کچھ ایسے لوگ ہوتے ہیں وہ لوگ نماز نہیں پڑھتے, زندہ ہوتے ہیں نماز نہیں پڑھتے, زندہ ہوتے ہیں روزہ نہیں رہتے, زندہ رہتے ہیں کچھ نہیں کرتے, یعنی ان کا جسم زندہ ہے لیکن ان کی روح مر گئی ہے. جب جسم مر جاتا ہے تو دفن کر دیا جاتا ہے, اور جب روح مر جاتی ہے تو انسان زندہ رہ کے بھی جو ہے وہ مشرک اور کافر ہو کے کیا ہو جاتا ہے, اس کی روح مر جاتی ہے تو پھر وہ مشرک ہو جاتا ہے, کافر ہو جاتا ہے, اس کی روح مر جاتی ہے. تو دونوں اعتبار سے جو ہے یہ جو ہے دفنانے کے قابل, مار دینے کے قابل. لیکن بہرحال یہ فرد کا مسئلہ ہے, کبھی مسئلہ ایک فرد کا ہوتا ہے, کبھی ایک مسئلہ پوری امت کا ہوتا ہے. کبھی فرد اچھا ہوتا ہے لیکن امت سڑ جاتی ہے, پوری کی پورا معاشرہ سڑ جاتا ہے. جیسے ہمارے شہر کی مثال لے لیجیے, چند لوگ ہیں جو نماز پڑھنے والے بھی ہیں, چند لوگ ہیں جو روزہ رہنے والے بھی ہیں, لیکن پوری کی پوری سوسائٹی کا کیا حال ہے؟ پوری سوسائٹی تو جو ہے وہ مردہ ہو چکی ہے. پوری سوسائٹی سوسائٹی مری ہے یا زندہ ہے یہ کیسے پہچانا جائے؟ سوسائٹی کی زندگی اور موت کا فیصلہ یہ ہے کہ ان کا شعور زندہ ہے یا نہیں ہے. اگر انہوں نے اگر ان کا شعور زندہ ہوتا تو وہ زندہ حکمران کو پسند کرتے اور ایک صالح فرد کا انتخاب کرتے. اگر جب معاشرہ بگڑ جاتا ہے تو پھر صالح فرد کا انتخاب نہیں کرتی ہے, بلکہ وہ بدکار کے ہاتھ کے نیچے آ جاتی ہے اور ان کے غلبے کو قبول کر لیتی ہے. اس لیے کہ معاشرہ کمزور ہو گیا, سوسائٹی کمزور ہو گئی, سوسائٹی میں اتنی طاقت نہیں ہے کہ وہ ظالم اور جابر کے خلاف اٹھ کھڑے ہو سکے. فرد کے اعتبار سے سب ٹھیک لوگ یہاں بیٹھے ہوئے ہیں, لیکن کسی میں اتنی جرت نہیں ہے کہ حاکم کے سامنے سے مل کر آواز اٹھائیں, ظالم کے سامنے آواز اٹھائیں. اس لیے کہ روح اجتماعی بن چکی ہے. افراد کچھ زندہ ہوں گے, افراد زندہ ہیں, نمازی ہیں, روزے دار ہیں, حج کرنے والے ہیں, اور امام حسین کے زمانے میں مسجدیں بھری ہوئی تھی, لوگ نماز پڑھ رہے تھے, روزہ رکھ رہے تھے, حج کر رہے تھے, حج کرنے کے لیے ہزاروں افراد جو ہے مکے میں جمع ہو رہے تھے, لیکن امت سڑ چکی تھی. امت یعنی شعور سیاسی, شعور اجتماعی, سوسائٹی مر چکی تھی. اس لیے کہ سوسائٹی ایک ایسے حاکم کو پسند کر رہی تھی. آپ نے دیکھا ہوگا کتنی سوسائٹیوں میں ایک حاکم غالب ہے, وہ خون چوستا ہے سوسائٹی کا, اور سوسائٹی اپنا خون ان کے حوالے کر دیتی ہے اور خود غلام بن جاتی ہے, وہ لوگ حاکم بن جاتے ہیں. یہ سب کیوں ہوتا ہے سوسائٹیوں میں؟ وہ اس لیے ہوتا ہے کہ امت کا سیاسی شعور, امت کا اجتماعی شعور مر چکا ہے. امت مر گئی یعنی اجتماع, ایک ہوتا ہے اجتماع, ایک ہوتا ہے فرد, ایک ہوتی ہے امت, ایک ہوتے ہیں فرد. کبھی فرد اچھا ہوتا ہے لیکن امت اچھی نہیں ہوتی, تو مل جل کے جو سوسائٹی ہوتی ہے وہ سوسائٹی خراب ہوتی ہے. اسی لیے لوگ اپنی سوسائٹی میں رہیں گے بھی سوسائٹی سے بدتر رہتے ہیں, کیونکہ یہ سوسائٹی ظالم سوسائٹی ہے. جس سے پہلے کے حکمران تھے, ترکی میں جو حکمران تھے یا اس وقت سعودی عرب میں جو حکمران, کیا سعودی عرب میں نمازی لوگ نہیں ہیں, روزے دار نہیں ہیں, حاجی نہیں ہیں, سب ہیں, لیکن حاکم کون ہے؟ ظالم حاکم, شرابی حاکم ہے, زناکار ہے, ظالم ہے. اس کا مطلب یہ ہے کہ اجتماعی شعور جو ان کا ہے اس امت کا وہ مر چکا ہے, وہ مجبور ہے کہ اس کو قبول کرے. یہی صورت حال پیدا ہو گئی تھی عالم اسلام میں, اور پوری امت اسلام کیا خاموش بیٹھی ہوئی تھی किसी में इतनी जुरत नहीं थी कि जो उनके हाकिम के खिलाफ आवाज बुलंद करे और मुसलमानों का इज्तिमाई शुरू बेदार करे और उम्मत को नजात दे इस जालिम हुक्मरान से, उम्मत को बचाए। तो इमाम हुसैन ने उम्मत की हिफाजत के लिए आवाज उठाई कि मैं इस्लाह उम्मत इस्लाह फर्द के लिए नहीं जा रहा हूं या एक हाकिम को मारने के लिए नहीं जा रहा हूं। हाकिम के मरने से क्या होगा, इज्तिमाई शऊर जिंदा होना चाहिए। वो इज्तिमाई शऊर जिंदा उस वक्त होगा जब इज्तिमाई कुर्बानी देकर लोगों में शऊर पैदा किया जा सके। इसके लिए इमाम हुसैन ने कहा कि मेरे तनह कुर्बानी से हो सकता है कि मिल्लत का शऊर बेदार ना हो। तो इमाम हुसैन ने कहा कि इस वक्त जरूरी है कि नन्हे नन्हे बच्चों को लेकर मैदान में आओ ताकि लोगों को मालूम हो सके कि ये जालिम हुक्मरान है जो मिल्लत का खून चूस रहा है। हिफाजत मिल्लत इस्लामिया के लिए इमाम हुसैन ने इंतहाई इकदाम किया और अपने बच्चों को लेकर इंशाल्लाह जो मजालिस है इसमें आप सुनेंगे कि किस तरह से इमाम हुसैन अलैहिस्सलाम ने इतनी बड़ी कुर्बानी दी है करबला के मैदान में। इमाम हुसैन मदीना छोड़कर 27 माह रजब को नाना रसूलुल्लाह की मजार से रुखसत हो रहे हैं, माँ फातिमा जहरा की मजार से रुखसत हो रहे हैं, भाई हसन मुश्तबा की मजार से रुखसत हो रहे हैं और हुसैन मक्के की तरफ जा रहे हैं। आपने सुना होगा कि इमाम हुसैन का सफर 27 रजब को शुरू हुआ, हकीकत में हुसैन इब्ने अली का सफर 8 ज़िलहिज्जा को शुरू हुआ। 27 रजब को इमाम हुसैन मक्के की सरजमीन पर गए थे मुसलमानों का शऊर बेदार करने के लिए, लेकिन मुसलमानों में शऊर बेदार नहीं हो रहा था। लोग हज के लिए मक्के में जमा तो हो रहे थे लेकिन वो बेदार नहीं हो रहे थे। इमाम हुसैन उनको बेदार करने के लिए कि इस वक्त क्या हो रहा है मिल्लत इस्लामिया पर मक्के में पहुंचते हैं। हाजी हज करने के लिए आए, नेक लोग हैं, शरीफ लोग हैं, हज करने के लिए आए हैं, लेकिन उन्हें नहीं मालूम कि इस वक्त हज करना अहम नहीं है, हज को बचाना अहम है। इस वक्त काबतुल्लाह खतरे में है, इस वक्त मदीने मुनव्वरा खतरे में है। तुम लोग मक्के में जमा हो रहे हो तो मक्के को बचाओ, काबतुल्लाह को बचाओ। लेकिन किसी के अंदर ये सियासी शऊर नहीं था, किसी के अंदर ये इज्तिमाई शऊर नहीं था कि वो ये समझ सके कि हमको क्या खतरा रहा है। वो समझ रहे थे कि ऐसे ही हम हज करते रहेंगे। उनको नहीं मालूम था कि जो हुक्मरान इस वक्त आया है वो काबतुल्लाह पर लाने वाला है, वो मदीने मुनव्वरा का नामो निशान मिटाने वाला है। चुनांचे इमाम हुसैन की शहादत के बाद ये सारे राज फाश हुए, इंकशाफ हुआ कि ये न सिर्फ इसने इमाम हुसैन को शहीद किया बल्कि शहादत इमाम हुसैन के बाद मदीने मुनव्वरा को सबक बना दिया और सहाबियात के साथ इज्तिमाई आहूरेजी हुई सहाबियात की और मदीने में कत्ल वारत करी हुई, मक्के में कत्ल वारत करी हुई, खाने काबा का परचम का गुलाम जलाया गया, बेहुर्मती हुई खाने काबा की, ये सारे मुसीबतें मिल्लत इस्लामिया में टूटी। किसी को शऊर नहीं था, इमाम हुसैन ने ये शऊर दिलाया। इमाम हुसैन ने बताया कि देखो ये सिर्फ मेरा दुश्मन नहीं है, अय अब्दुल्लाह इब्ने जुबैर, अय अब्दुल्लाह इब्ने उमर, अय अय इब्ने अब्बास, अय मक्के के मुसलमानों, अय मदीने के मुसलमानों, इस वक्त जो है सिर्फ मेरी जान खतरे में नहीं है, मिल्लत इस्लामिया की जान खतरे में है। इस वक्त पूरी उम्मत को खतरा लाहक है, इस वक्त सुन्नत नबी को खतरा लाहक है, इस वक्त शरीयत इस्लामिया को खतरा लाहक है। इस वक्त जो है वो हाकिम वक्त दीन इस्लाम मिटा देना चाहता है, सुन्नत नबी को मिटा देना चाहता है, सीरत रसूल को खत्म कर देना चाहता है, पूरी शरीयत को खत्म कर देना चाहता है। अगर तुम्हें शरीयत की हिफाजत चाहिए, अगर तुम्हें दीन की हिफाजत चाहिए, अगर अखलाकियात को जिंदा रखना है, अगर दीन की हिफाजत करना है, अगर हज को जिंदा रखना है, अगर नमाजों को जिंदा रखना है, अगर जो है गुरबत खुदा को जिंदा रखना है, अजान में मोहम्मद मुस्तफा का नाम जिंदा रखना है, तो फिर तुम्हें मेरे साथ आना होगा। लेकिन मुसलमानों में वो शऊर नहीं था, मुसलमान इस हकीकत को नहीं समझ रहे थे जो इमाम हुसैन समझ रहे थे। इमाम हुसैन अलैहिस्सलाम ने जो चीज दर्क किया था उम्मत की, वो मुसलमानों को शऊर नहीं था। امام حسین مکے میں تھے اور وہاں سے خطوط آ رہے تھے کوفے سے, اس لیے کہ کوفے کا بھی اجتماعی شعور اس قدر بلند نہیں تھا, لیکن جتنا بھی ان کو شعور تھا اس اعتبار سے وہ خطوط لکھ رہے تھے. بس عزیزان گرامی, امام حسین علیہ السلام جب مدینہ چھوڑ رہے تھے تو امام حسین کے ساتھ بچے بھی سلامت تھے, ان کے ساتھ ان کی بیویاں بھی سلامت تھی, اور جب حسین مدینے سے نکل رہے تھے تو پھر واپس مدینہ لوٹ کے نہیں گئے, معلوم تھا کہ بدن چھوڑ رہا ہے. لوگوں نے دیکھا کہ امام حسین, مدینے والوں نے دونوں منظر دیکھے, اس وقت امام حسین کا جانا بھی دیکھا, اور پھر مدینے والوں نے امام حسین کے لڑے ہوئے قافلے کو واپس آتا ہوا بھی دیکھا. تو مدینے والوں کی نظر میں وہ وقت بھی, جس وقت امام حسین واپس آ رہے تھے, تو کیا وہ وقت یاد نہیں آیا ہوگا کہ یہی وہ لڑا ہوا قافلہ ہے کہ جو مدینے سے جا رہا تھا, تو ان کے ساتھ گودیوں میں بچے سالم تھے, جوان تھے, اور امام حسین کے ساتھ جو ہے ان کے گود کے بالے تھے, سب کے سب گئے تھے, تو کس شان سے گئے تھے, بیویاں کس شان سے سوار ہوئی تھی. لیکن جب لڑ کر واپس آئے ہیں تو پھر مدینے کی در و دیوار کو دیکھ کر ان میں کلثوم کا مرثیہ شروع ہوا, اے دادا کے مدینے, ہمارے آنے کو قبول نہ کرنا, ہم چلے تھے تو سروں کے وارثوں کا سایہ تھا, گودیوں میں بچے سلامت تھے, لیکن اب ہم ایسے لٹ کر آئے ہیں کہ حسین کربلا میں شہید کر دیے گئے, اور حسین کے بچے خاک کربلا پہ آرام کر رہے ہیں. وسیعلم الذین